यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौँको वीर अस्पताल स्थित कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन। सन् 2021 अन्त्यसम्ममा सबै नेपालीलाई कोरोना विरूद्धको खोप लगाइसक्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा जारी। नेपालमा आज थप 1831 जनामा कोरोना भाइरस संक्रमण। संक्रमित 20 जनाको मृत्यु, 1533 जना संक्रमण मुक्त। र अमेरिकाको पश्चिमी प्रान्तहरूमा अत्यधिक गर्मीका कारण वन डढेलो बढ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् 2021 अन्त्यसम्ममा सबै नेपालीलाई कोविड विरूद्धको खोप लगाइसक्ने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। वीर अस्पताल स्थित कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना विरूद्धको थप खोप आपूर्तिका लागि विभिन्न देशहरूसँग संवाद र सम्झौता जारी राखेकाले खोपको आपूर्ति अब निरन्तर हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले सबै नेपालीलाई जति सक्दो खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भ्याक्सिन हामीले उपलब्ध गराएका छौँ, भ्याक्सिन आइराखेका छ। हिजोकै अस्तिको दिन पनि भ्याक्सिन आयो, भोलि पनि भ्याक्सिन आउँछ, त्यसपछि पनि भ्याक्सिनहरू आउँछन्। र भ्याक्सिन निरन्तर ल्याउने र निरन्तर जनतालाई खोप उपलब्ध गराउने र गतिसार सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँ नयाँ सम्झौताका लागि सहमतिका प्रयासहरू गरिराखेका छौँ। त्यसका लागि संवादहरू गरिरहे लगभग यस वर्षको अन्त्यसम्ममा मुख्य रूपमा भ्याक्सिन हामीले मोटामोटी रूपमा लगाइसक्ने गरी यो 2021 भित्रमा लगाइसक्ने गरी प्रयास गरिरहेका छौँ। तर हाम्रो क्षमताले कति भ्याउँछ त्योभन्दा अलिकति पर पनि जान सक्छ। तर अब भ्याक्सिनको अभावबाट हामी तडपिनु पर्ने स्थिति आउँदैन।
प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरेका कारण स्वास्थ्य सुविधाको न्यूनतम उपलब्धताका बावजूद महामारी नियन्त्रणमा धेरै हदसम्म सफल भएको बताउनुभयो। उहाँले कोविड रोकथामका लागि स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह समेत गर्नुभयो।
जनताको जीवन रक्षा पहिलो कर्तव्य हो, किनभने जनताको जीवन नै राष्ट्रको सबभन्दा ठूलो प्राथमिक महत्वको विषय हो, सम्पत्ति हो र त्यसको रक्षा सबभन्दा ठूलो कर्तव्य हो। त्यस भावनाका साथ हामीले कोविड विरूद्धको लडाईँ अगाडि बढाएकै हुनाले हाम्रो जस्तो पछाडि पडेको स्वास्थ्य सुविधा पर्याप्त नभएको स्वास्थ्य सामग्री अथवा डाक्टर चिकित्सक नर्स अरू विभिन्न पक्षहरूको पनि न्यूनता रहेको, साधन स्रोतको न्यूनता रहेको, उपकरणहरूको न्यूनता रहेको हाम्रो जस्तो देशमा हामीले यतिको सफलताका साथ नियन्त्रण गर्न सक्ने थिएनौँ। त्यस भावनाका साथ हामीले जीवन रक्षा पहिलो कुरा भनेर अगाडि बढायौं। अब जनतामा सचेतनताको पनि मात्रा बढेको छ र बढ्नु पर्दछ। सामाजिक दूरी कायम गर्ने जस्ता कुरा, मास्क लगाउने जस्ता कुरा, यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ। र अब लापरवाही बढाउने होइन, लापरवाही गर्ने होइन, सजगता बढाउने हो र सजगता कायम राख्ने हो। थप उपचारका सुविधालाई हामीले सदुपयोग गर्ने हो र नेपाली जनताको जीवन रक्षा गर्ने, त्यसमा हामी सफल हुन्छौं।
नवनिर्मित कोविड अस्पतालको अधिकतम उपयोग गर्ने र यसबाट जनताले पूर्ण रूपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डाक्टर जागेश्वर गौतमले नयाँ भवनले कोविड 19 विरूद्धको लडाई जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको छ। आज बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता रहेकाले माओवादी केन्द्र वैधानिक नै रहेको निष्कर्ष निकालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। हाल नेकपा एमालेमा रहेका पूर्व माओवादी नेताहरूको तर्फबाट माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई उक्त पार्टी खारेजीको माग गर्दै आयोगमा अधिवक्ता सरोज बुढा थोकीले निवेदन दिनुभएको थियो। नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले पनि जारी छ। सिंहदरबारमा जारी कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक गरिने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्न सक्ने एमालेका केन्द्रीय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। कार्यदलले तयार गरेको सहमतिको खाकालाई शीर्ष नेताहरूको परामर्शमा भाषिक परिमार्जन गरेर सार्वजनिक गरिने बताइएको छ। नेपालमा आज थप 1831 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 5535 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1237 जना र 3683 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 594 जना गरी जम्मा 1831 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलका अनुसार काठमाण्डु उपत्यकामा गत 24 घण्टामा 391 जना कोरोनाबाट संक्रमित भएका छन्, जसमा भक्तपुरमा 31, ललितपुरमा 97 र काठमाण्डुमा 263 जना रहेका छन्। देशभरबाट गएको 24 घण्टामा थप 1533 जना कोरोना संक्रमण मुक्त भएका प्रवक्ता डाक्टर पौडेलले जानकारी दिनुभयो। आज कोरोना संक्रमणबाट थप 20 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9382 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर 26173 जना कोरोना संक्रमित आइसोलेशनमा उपचाररत रहेका छन्, जसमा 23471 जना होम आइसोलेशनमा र 2702 जनाले संस्थागत आइसोलेशनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको बताउनुहुँदै प्रवक्ता डाक्टर पौडेलले अहिले पनि 5 जनाको परीक्षण गर्दा 1 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। झापा, मोरङ, सुनसरी, कास्की, काठमाण्डु उपत्यका र उनमा 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। संक्रमण गाउँ गाउँमा फैलिरहेको र जोखिम कायमै भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई प्रवक्ता डाक्टर पौडेलले आग्रह गर्नुभयो। अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गतको कोरोना भाइरस विरूद्धको 15,00,000 डोज खोप नेपाललाई प्रदान गरेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोनसन एण्ड जोनसनको खोप ब्रसेल्सबाट आज नेपालका लागि प्रस्थान गर्ने र भोलि बिहान नेपाल आइपुग्ने कार्यतालिका रहेको छ। उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। अमेरिकाका लागि नेपालका राजदूत डाक्टर युवराज खतिवड़ाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाले गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय सभालाई जनताप्रति जिम्मेवार, अझ मर्यादित र व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। सांसदहरूले कोरोना महामारीबाट नागरिक आक्रान्त बनेको, महँगी बढ़ेको, पूर्व तयारी नहुँदा धेरै मानिस बाढ़ी पहिरोबाट पीड़ित बन्नु परेको अवस्थामा सबै मिलेर समस्या समाधान गर्ने गरी अगाडि बढ़नुपर्ने बताउनुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले वर्तमान सरकारले लोकतन्त्रको मूल्य मान्यता विपरीत काम गरिरहेको आरोप लगाउनुभयो। यसैबीच राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2076-77 प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिएको छ। अध्यागमन विभागले एक सूचना जारी गर्दै अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा नियमित रूपमा हुँदै आएको अन्तर्राष्ट्रिय उडान बन्द भएकाले गत वैशाख 15 गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार 31 गते भित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छूट दिएको जनाएको हो। प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक 3 अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा दैनिक 5 डलर जरिवाना बापत शुल्क लाग्ने गरेको छ। विभागको सूचना अनुसार नेपालमा आफ्नो बसाई थप गर्नका लागि असार 25 गतेदेखि आवेदन गर्ने र आगामी साउन 1 गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ। यसैगरी अध्यागमन कानून अनुसार एक प्रवेशाज्ञा वर्ष पर्यटकले 150 दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निषेधाज्ञाको अवधि गणना नगर्ने साबिकै सूचना अनुसार बस्न पाउने अवधि 210 दिन कायम गरिएको विज्ञप्तिमा जनाइएको छ। जुम्लामा वर्षौंपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। साउन पहिलो हप्ताबाट 11 केबीको राष्ट्रिय प्रसारण लाइन जुम्लामा पुर्याउने गरी सबै तयारी भइसकेको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ। राष्ट्रिय प्रसारणका लागि जडान गरिएका ट्रान्समिटर तथा लाइनहरूमा पछि समस्या नआओस् भन्नका लागि विद्युत परीक्षणको काम तीव्र रूपमा भइरहेको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिनुभयो। दैलेख दुल्लु दुल्लु कालीकोट कालीकोट हुँदै जुम्ला आउने 11 केभी विद्युत लाइन दिगो व्यवस्थापनको तयारीमा प्राधिकरणको ध्यान गएको समेत प्रमुख पाण्डेले बताउनुभयो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढ़ेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै निगमले आज विज्ञप्ति निकालेर खण्डन गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत निगमको संगठन सुधार गर्ने भनी गरिएको प्रतिबद्धता बमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्ने बारे आवश्यक तयारी स्वरूप विभिन्न विकल्पमा छलफलको प्रक्रिया मात्रै अघि बढ़ेको निगमले यसअघि नै स्पष्ट पारिसकेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका पीड़ितहरूले पछिल्लो पटक बनेको कार्यदलको प्रतिवेदन आफूहरूको हितमा भएको भन्दै कार्यान्वयनका लागि माग गरेका छन्। दुई दशकदेखि विस्थापित कञ्चनपुरका आरक्ष पीड़ित परिवारलाई कम्तीमा 10 कट्टा जमीन वा 60 लाख रूपियाँ मुआवजा रकम दिनुपर्ने प्रस्ताव सहितको प्रतिवेदन कार्यदलले हालै सरकारलाई बुझाएको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको एक रिपोर्ट।
विस्थापित आरक्ष पीड़ित परिवारको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू अझै पनि वन जंगल खोलानाला सड़क छेउछाउ र सार्वजनिक जमीनमा झुपड़ी बनाएर खुला आकाशमा नि कष्टकर जीवन बिताइरहेका छन्। केही दिन अघि मात्रै शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूलाई मुआवजा उपलब्ध गराउने कार्यदल 2077का संयोजक सुरेन्द्र बमले वन तथा वातावरण मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई कञ्चनपुरका आरक्ष पीड़ितको पुनस्थापनाका लागि बुझाएको प्रतिवेदनले आरक्ष पीड़ितहरूको हितमा काम गरेको आरक्ष पीड़ित संघर्ष समितिले जनाएको छ। आरक्ष पीड़ित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हीरा सिंह भण्डारी,
29 आयोगले त्यसको समस्याको समाधानको बाटो चाहिँ देखाएनन्। यो 30 आयोगले आरक्ष पीड़ितहरूको पीड़ालाई सोयो भन्ने किसिमको सम्पूर्ण आरक्ष पीड़ितहरू चाहिँ आशावादी भएका छन्।
आरक्ष पीड़ित परिवारलाई कम्तीमा 10 कट्ठा जमीन वा 60 लाख मुआवजा रकम दिनुपर्ने प्रस्ताव सहितको निर्णय गरेर कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन न्यायोचित भएको आरक्ष पीड़ितहरूको ठहर छ। आरक्ष पीड़ित संघर्ष समितिका सचिव मनवीर ओढ,
हामी जनावर र मान्छेसँगै बाँच्न बाध्य भएका छौं। यसको अन्त गर्नको लागि राज्यले कार्यदलका अध्यक्ष सुरेन्द्र बहादुर बमज्यूले जो दर्ता गराउनु भएको छ यो प्रस्ताव, यसलाई तुरन्त कार्यान्वयन गर्नुपर्छ।
गत चैत्र 20 गतेका दिन मन्त्री परिषदको बैठकबाटै नेपाल सरकारले सुरेन्द्र बमको संयोजकत्वमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूलाई मुआवजा उपलब्ध गराउने कार्यदल 2077 गठन गरेको थियो। कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनबाट आरक्ष पीड़ितहरू हर्षित भए पनि प्रतिवेदनमा उल्लेख भए अनुसारको मुआवजा पाउनेमा भने उनीहरू अझै सशंकित छन्। आरक्ष पीड़ित रामदास चौधरी,
राज्यलाई नघिचिचाएसम्म त हुन्न, 10 कट्टा जमिन 60 लाख रुपियाँ भइसकेपछि जनताको मानसिकमा त परिसकेका छ। अब सरकारलाई दिनको लागि संघर्ष समिति पनि कार्यशील हुनुपर्छ र आयोगले पनि एकताबद्ध भएर जानुपर्छ भन्ने जनताको भाव यही रहन्छ।
विक्रम सम्वत 2058 साल र त्यसअघि पटक पटक गरी वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूलाई व्यवस्थापनका क्रममा हालसम्म जम्मा 5,200 परिवारलाई जग्गा सट्टा भर्न दिई व्यवस्थापन गरेको पाइन्छ भने बाँकी रहेका विस्थापित परिवारहरूको व्यवस्थापन गर्न अति आवश्यक छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको पश्चिमी प्रान्तहरूमा अत्यधिक गर्मी बढेपछि त्यहाँका विभिन्न क्षेत्रहरूमा भीषण आगलागी भएको छ। ती प्रान्तहरूमा तापक्रम 47.2 डिग्री सेल्सियस पुगेपछि त्यहाँ बसोबास गर्ने मानिसहरूलाई अन्यत्र जान भनिएको छ। गर्मीका कारण लागेको वन डढेलो निभाउने क्रममा एरिजोना राज्यमा अग्नि नियन्त्रक विमान दुर्घटना हुँदा दुई अग्नि नियन्त्रकको मृत्यु भएको छ भने कतिपय स्थानमा वन डढेलो नियन्त्रणमा कठिनाई भएको बताइएको छ। विज्ञहरूले मौसम परिवर्तनका कारण अत्यधिक गर्मी बढ़ेको दावी गरेका छन्। केही हप्ता अघि मात्रै उत्तर अमेरिकी क्षेत्रमा अत्यधिक गर्मीका कारण धेरै मानिसले ज्यान गुमाएका थिए। अफगानिस्तानको कान्दहार प्रान्तमा तालिबान विद्रोहीको नियन्त्रण बढ़ेपछि भारतले त्यहाँ स्थित आफ्नो कूटनीतिक नियोगबाट कर्मचारी फिर्ता बोलाएको छ। अफगान सेना र तालिबान बीच कान्दहार प्रान्तमा केही दिनदेखि भीषण संघर्ष हुन थालेपछि भारतले आफ्ना कर्मचारी फिर्ता बोलाएको हो। भेनेजुएलाको राजधानी कारकासमा प्रहरी र केही विद्रोही समूहबीच भिडन्त हुँदा 26 जनाको मृत्यु भएको छ। आफ्नो सीमा क्षेत्र बढ़ाउने भन्दै अघि बढ़ेका ती समूह र प्रहरीबीच भिडन्त हुँदा 4 प्रहरी सहित 22 जनाको मृत्यु भएको बताइएको छ। घटनामा अन्य 40 भन्दा बढ़ी घाइते भएका छन्। प्रहरीले ती समूहबाट भारी मात्रामा हात हतियार समेत बरामद गरेको जनाइएको छ।
उद्यमशीलता, नवपरिवर्तन र विज्ञान प्रविधिमा युवालाई के कसरी जोड्न सकिन्छ भन्ने बारेमा छलफल गर्न आइतबारदेखि काठमाडौँमा राष्ट्रिय सम्मेलन शुरू भएको छ। राष्ट्रिय युवा परिषदको आयोजनामा युवालाई अध्ययन, अनुसन्धान, नवपरिवर्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो। उहाँले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भइरहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले अनुसन्धान र नवपरिवर्तनमा नेपालको शिक्षा कमजोर रहेको उल्लेख गर्दै सरकारले उच्च शिक्षामा बजेट बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर सुनिल बाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजका समस्या समाधान गर्ने माध्यम बनाउनु पर्ने बताउनुभयो। सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य लगायत 4 विषयमा अनुसन्धानकर्ताहरूले कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम रहेको छ। सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करिब 400 युवा वैज्ञानिकहरूको सहभागिता रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 73.33 अंकले बढ़ेर 2898.43 बिन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। गत साता दैनिक औसतमा 4.5 अर्ब कारोबार भएको बजारमा आइतबार भने 8 अर्ब भन्दा बढ़ीको शेयरको कारोबार भएको छ। आइतबार 225 कम्पनीहरूका 82,049 पटकको कारोबारमा 8,06,13,82,000 रुपियाँ बराबरका 3,15,88,000 किता शेयरहरू किनबेच भएका छन्। नेप्सेसँगै कारोबार रकममा भएको वृद्धिले पछिल्लो समय निराश भएका लगानीकर्ताहरू उत्साहित भएका छन्। कम्प्युटर एसोसिएशन, महासंघ, क्यान महासंघ र ज्योति विकास बैंक लिमिटेडले देशभर सूचना तथा संचार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन्। नेपालका विभिन्न स्थानमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकास र डिजिटल सेवाको विस्तार तथा व्यावसायिक प्रवर्धनका लागि दुई संस्थाले संयुक्त रूपमा तालिम, जागरूकता तथा अन्य कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्। त्यसका लागि क्यान महासंघ र ज्योति विकास बैंकले समझदारी पत्रमा हस्ताक्षर समेत गरेको महासंघले जनाएको छ। सँगै ज्योति विकास बैंकले क्यान महासंघमा आबद्ध उद्यमी र व्यवसायी सदस्यहरू तथा सदस्य संस्थामा कार्यरत कर्मचारीहरूलाई 15,00,000 कर्जा, लघु उद्यम कर्जाका साथै व्यावसायिक कर्जामा सहुलियत प्रदान गर्नेछ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साफ च्याम्पियनशीप आयोजना गर्नका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन अखिल नेपाल फुटबल संघ एन्फालाई स्वीकृति दिनुभएको छ। असोज पहिलो साता बंगलादेशमा हुने भनिएको प्रतियोगिता विविध कारणले गर्दा सम्भव नहुने भएपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ। अब बंगलादेशले आयोजना नगरेको खण्डमा नेपालले नै आयोजना गर्ने सम्भावना बढ़ेको छ। बालुवाटार स्थित प्रधानमन्त्री निवासमा आइतबार आयोजित खेलाड़ी पुरस्कृत गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजना गर्ने अवसर आएको खण्डमा नेपाल त्यसमा अघि बढ़न राष्ट्रिय खेलकुद परिषद राखेको र एन्फालाई प्रक्रिया अघि बढाउन स्वीकृति दिनुभएको हो। प्रधानमन्त्री ओलीले नेपालले खेल्ने नभएर जित्नका लागि साफ च्याम्पियनशीप आयोजना गर्ने बताउनुभयो। सरकारबाट नै स्वीकृति पाएपछि अब नेपालले यसै साता हुने साफ बैठकमा प्रस्ताव लाने बुझिएको छ। भूटानले सेप्टेम्बरमा नै साफ च्याम्पियनशीप भएको अवस्थामा सहभागी हुन नसक्ने मौखिक जानकारी दिएको छ। त्यस्तै पाकिस्तान पनि फिफाबाट प्रतिबन्धमा रहेका कारण सहभागी हुने छैन। यस्तो अवस्थामा बढ़ीमा पाँच राष्ट्रले साफमा प्रतिस्पर्धा गर्ने देखिन्छ। थ्री नेसन कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टीम ठोलीलाई जनै 4,00,000 नगद सहित पुरस्कृत गरिएको हो। प्रधानमन्त्री निवास पालोढारमा प्रधानमन्त्री ओलीले नेपाली टोलीलाई पुरस्कृत गर्नुभएको हो। गत चैतमा बंगलादेशलाई 2-1 गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो। युरोकपको उपाधिका लागि आज इंल्याण्ड र इटाली बीच प्रतिस्पर्धा हुँदैछ। पहिलो पटक फाइनलमा पुगेको इंल्याण्ड उपाधि घरमै राख्न चाहन्छ। इटाली दोस्रो पटक च्याम्पियन हुने दाउमा छ। युरोकप फाइनल लन्डन स्थित बेलवोली रंगशालामा नेपाली समय अनुसार राति 1:15 शुरू हुनेछ। सन् 1966 इंल्याण्डले यही रंगशालामा विश्वकपको उपाधि जितेको थियो। त्यसैता उसलाई मुख्य प्रतियोगिताको फाइनलमा पुग्न नै 55 वर्ष लाग्यो। इटालीले इंल्याण्डलाई 1980 युरोपमा 1-0 तथा 1990 र 2014 विश्वकपमा 2-1 गोलले हराएको थियो। 2012 युरोमा भने 1-1 गोलको बराबरी पछि भएको पेनाल्टीमा इटाली 4-2 विजयी भएको थियो। यी दुई देशबीच पछिल्लो पटक 2018 भएको मैत्रीपूर्ण खेल 1-1 गोलको बराबरीमा सकिएको थियो। इटाली र इंल्याण्ड 82 वर्षदेखिका प्रतिद्वन्दी हुन्। 1933 यता 27 पटक भएको भेटमा इटाली 11 तथा इंल्याण्ड 8 पटक विजयी भएका थिए। 8 खेल भने बराबरीमा सकिएको थियो।
अब मौसम सम्बन्धी जानकारी। हाल प्रदेश 1-2 बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश 1 बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम 20.5, वर्षा 9 मिलिमिटर। काठमाण्डौको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम 20.4, वर्षा 24.5 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम 22.1, वर्षा 79.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 24.4, वर्षा 7.5 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 24.5, वर्षा 35.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाण्डौको वीर अस्पताल स्थित कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन। सन् 2021 अन्त्यसम्ममा सबै नेपालीलाई कोरोना विरूद्धको खोप लगाइसक्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा जारी। नेपालमा आज थप 1831 जनामा कोरोना भाइरस संक्रमण। संक्रमित 20 जनाको मृत्यु। 1533 जना संक्रमण मुक्त। र अमेरिकाको पश्चिमी प्रान्तहरूमा अत्यधिक गर्मीका कारण वन डढेलो बढ़्यो। हौस् त साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।